यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। चिलीमे त्रिशुली 220 केभी प्रसारण लाइनको निर्माण सम्पन्न। रसुवामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। प्रतिकूल मौसमका कारण आज मुलुकको हवाई उडान सामान्य प्रभावित। राजधानी लगायत मधेसका जिल्लाहरूमा छठको तयारी शुरू। र भारतको उत्तराखण्ड राज्यमा बस दुर्घटना हुँदा कम्तीमा 36 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरल चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी शुरू भएको छ। पशुपति क्षेत्र स्थित गुहेश्वरी मन्दिर मुनिको बागमती किनारमा छठ घाट निर्माण थालिएको छ। गुहेश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात पूजा स्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा 675 वटा छठ घाट अर्थात पूजा स्थल निर्माण शुरू गरिएको गुहेश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ। यसै गरी कमल पोखरी, नाग पोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। व्रतालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् र भोलिपल्ट अर्थात कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ। यस वर्ष यही कार्तिक 22 गते बिहिबार यस पर्वको मुख्य दिन परेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भारतमा शुरू भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ISA सम्मेलनमा सहभागिता जनाउनु भएको छ। सन् 2015 फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन COP21 को 21औं सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिए अनुसार गठबन्धनको 7औं सम्मेलनमा मन्त्री खड्का सहभागी हुनुभएको विद्युत विकास विभागका महानिर्देशक नवीन राज सिंहले जानकारी दिनुभयो। COP21 सम्मेलनमा भाग लिएका करिब 120 राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए। सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढ़ाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रूपमा सौर्य ऊर्जा प्रविधिको बढ़दो उपयोगबारे छलफल हुने महानिर्देशक सिंहले बताउनुभयो। सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य ऊर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यास आदान प्रदान गरिनेछ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्ष धान उत्पादन कम हुने अनुमान गरेको छ। किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत असोज 10-देखि 12 गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ। मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूल नहुँदा धान उत्पादन घट्न सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताउनुभयो। मन्त्रालयले मनसूनजन्य विपदका कारण धान खेतमा भएको क्षति सम्बन्धी विस्तृत आकलन निकाल्न आगामी मंगिर अन्तिम साता प्रादेशिक गोष्ठी गर्ने भएको छ। मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट संकलित डाटालाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न गोष्ठी आयोजना गर्न लागिएको बताउनुभयो। वर्षाका कारण बीपी राजमार्गको केही स्थानमा रहेका खोल्साहरूबाट आएको लेदोका कारण सवारी आवागमनमा असर परेको छ। बीपी राजमार्ग अन्तर्गत धुलीखेल नगरपालिका 11 हनुमान मावि नजिकैको खोल्सामा आएको लेदो र पानीका कारण राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार आज वर्षासँगै आएको लेदोका कारण पातले खेत नजिकै रहेको खोल्सामा केही बेर सवारी आवागमनमा समस्या भए पनि अहिले एकतर्फी सवारी सञ्चालनमा आएको छ। प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाण्डुबाट देशका विभिन्न क्षेत्रको उडान प्रभावित बनेको हो। लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। काठमाण्डुबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि हिमाली र पहाड़ी क्षेत्रका अधिकांश उडान हुन नसकेको उहाँले बताउनुभयो। आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। हुम्लाको सिम्पोर्ट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः शुरू भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन। दशैं तिहार सकिएसँगै सिम्कोटबाट जिल्ला बाहिर जाने यात्रुको चाप विस्तारै बढ़दै गएको विमानस्थल कार्यालयले जनाएको छ। रामेछापको मन्थली विमानस्थलबाट लुक्लातर्फ जाने जहाजहरूले नियमित उडान भर्न नसक्दा मन्थली विमानस्थलमा पर्यटकहरू अलपत्र परेका छन्। मौसमको खराबीका कारण हिजो बिहानैदेखि नै नियमित उडान हुन नसकेपछि विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू विगत चार दिनदेखि मन्थली विमानस्थलमा अलपत्र परेका हुन्। काठमाण्डुबाट स्थलमार्ग हुँदै जहाज चढ़नका लागि पर्यटकहरू मन्थली विमानस्थल जाने गरेका छन्। रामेछापको मन्थलीबाट लुक्लाका लागि दैनिक 60 70 भन्दा बढ़ी उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सप्तरीको कञ्चनपुर नगरपालिका 4 स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। स्थानीय श्रवण महतोकी 9 वर्षीय छोरी प्रतिभा महतो र सुरेश सदाकी 8 वर्षीय छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदय कुमार रायले बताउनुभयो। उहाँका अनुसार कञ्चनरूप नगरपालिका 4 जगतपुर स्थित धनकुटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुईजनाको मृत्यु भएको र स्थानीय 8 वर्षीय काजल खंग अझै बेपत्ता रहेकी छिन्। अर्घाखाँचीको भूमिका स्थान नगरपालिका स्थित जयठाटीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। वडा नम्बर 5 र 6 को सिमानामा पर्ने जयठाटीमा आज साँझ देउसी भैलो नाचिरहेको स्थानमा बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको र एक महिलाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अर्घाखाँचीमा नै भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका वडा नम्बर 7 टिमुरे बस्ने 26 वर्षका नवीन नेपालीको दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयो। बाँकेको खजुरामा झाडा बान्ता लागेर एकजनाको मृत्यु भएको छ। खजुरा गाउँपालिका वडा नम्बर 5 बसन्तपुरमा एकै घरका 6 जनालाई झाडा बान्ता हुँदा एकजनाको मृत्यु भएको हो। हिजो राति पूरी र तरकारी खाएका 65 वर्षीय केशव राम अहिरको अस्पताल लैजाने क्रममा मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य सहायक सुशील थापाले जानकारी दिनुभयो। 55 वर्षीय चौरसिया यादव, 26 वर्षीय भुवन्तु यादव, 35 वर्षीय जीना यादव, 14 वर्षीय जसमन यादव र 6 वर्षीय अमृत यादव बिरामी परेका छन्। बिरामी सबैको अहिले नेपालगंज स्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। मृतक सहित गम्भीर बिरामी भएकालाई फूड पोइजन भएको हुन सक्ने थापाले जानकारी दिनुभयो। कर्णाली प्रदेशका 8 वटै जिल्लाका कारागारमा क्षमताभन्दा बढ़ी कैदी बन्दी हुँदा सुरक्षा संवेदनशीलतामा जोखिम बढ़ेको छ। कारागारलाई सुधार गृहमा रूपान्तरण गर्ने योजना योजनामै सीमित रहेको छ भने बढ़ी कैदी बन्दी राख्दा कारागार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
कर्णालीका 8 जिल्लाका कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्या भएको छ। कतिपय पुराना र जीर्ण कारागारमा कैदीबन्दी कोचेर राख्दा सुरक्षा संवेदनशीलता बढेको हो। सुर्खेत, दैलेख र जुम्लामा कारागारका नयाँ भवन बने पनि क्षमता भन्दा बढ़ी कैदीबन्दी भएकाले कतिपयलाई पुरानै भवनमा राख्नुपर्ने बाध्यता छ। प्रदेश राजधानी सुर्खेत कारागारमा 100 जनाको क्षमता भए पनि करिब 400 जना कैदीबन्दी र थुनुवालाई राख्नुपर्ने बाध्यता रहेको सुर्खेत कारागार कार्यालयका प्रमुख लक्ष्मी खरेलको भनाइ छ।
पुरुष 370 जनाको क्षमतामा 385 जना त्यसैगरी महिला चाहिँ 30 जनाको क्षमतामा 40 जना हुनुहुन्छ।
कारागारको भौतिक संरचना र क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको छ। 25 जना क्षमता रहेको जाजरकोट कारागारमा हाल 66 जना कैदीबन्दीले खेलकुदका लागि मैदान अभाव भोगिरहेका छन्। क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा जीर्ण संरचनाको कारागारमा सुत्न, शौचालयको प्रयोग र खानेपानी समस्या लगायत देखिने गरेको जाजरकोट कारागार कार्यालय प्रमुख चन्द्रबहादुर गिरी बताउनुहुन्छ।
35 जना जसमा अहिले 67 जना, जसमा 67 जनालाई सुत्नको अलिक कठिनाई भएको छ र त्यस सँगसँगै खाटहरू पनि अलिक व्यवस्थित छैन।
कर्णालीका मुगु र हुम्लामा हालसम्म कारागार भवन निर्माण नहुँदा जिल्ला बाहिर कैदीबन्दी र थुनुवालाई पठाउनु पर्ने बाध्यता रहेको छ। 25 जना क्षमता रहेको कालीकोट कारागारमा 44 जना, 35 जना क्षमता रहेको सल्यानमा 128 जना, 25 जना क्षमता रहेको रुकुम पश्चिममा 146 जना र डोल्पामा 19 जना कैदीबन्दी रहेका छन्। 130 जना क्षमता रहेको दैलेखमा 147 जना र 200 को क्षमता रहेको जुम्ला कारागारमा भने 122 जना कैदीबन्दी रहेका छन्। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
वरिष्ठ अर्थशास्त्री तथा प्रगतिशीलवादी लेखक स्वर्गीय गोविन्द प्रसाद लोहनीको 96 जन्म जयन्तीको अवसरमा एकल व्यक्तित्व समाजले अस्ट्रेलियादेखि युरोपसम्मको यात्रा नामक पुस्तक सार्वजनिक गरेको छ। बागमती प्रदेशका सभामुख भुवन पाठक, पूर्व मुख्य सचिव उमेश मैनाली, पूर्व राष्ट्र सचिव मदन भट्टराई, रविन्द्र मिश्र, रमेश खरेल लगायतबाट आज पुस्तकको विमोचन गरिएको हो। स्वर्गीय लोहनीले आफ्नो 96 वर्ष जीवनकालमा 60 वर्ष डायरी लेख्नु भएको थियो। अध्यक्ष कपिल लोहनीले स्वर्गीय गोविन्द प्रसाद लोहनीको योगदान लगायतका विषयमा जानकारी दिनुभएको थियो। स्वर्गीय लोहनीका नेतृत्वको भोग, कामरेड जाने होइन, आजको चीन लगायत दर्जनौं पुस्तक र लेख प्रकाशित भइसकेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तराखण्ड राज्य स्थित अल्मोड़ा जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा 36 जनाको मृत्यु भएको छ। दुर्घटनामा थप केही घाइते भएका र गम्भीर घाइतेहरूलाई हवाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै मृतकका परिवारलाई जनही 2,00,000 रूपियाँ र घाइतेलाई 50,000 रूपियाँ सहयोग दिने बताउनुभयो। भारतको पहाड़ी क्षेत्रमा सड़कको दुरावस्था, पुराना यातायातका साधन, चालकको लापरवाहीका कारण दुर्घटना हुने गर्दछ। पूर्वी इण्डोनेसियाको फ्लोरेस टापुमा आज ज्वालामुखी विस्फोट हुँदा कम्तीमा 10 जनाको मृत्यु भएको छ। ज्वालामुखीबाट उछिटिएका आगोको लपकाका कारण कतिपय घरहरूमा आगलागी समेत भएका अधिकारीहरूले बताएका छन्। ज्वालामुखी विस्फोटका कारण 7 वटा गाउँ प्रभावित भएका छन्। गाजामा गत 24 घण्टामा जारी इजरायली आक्रमणमा परि 33 प्यालेस्टाइनीको मृत्यु भएको छ। घटनामा 156 जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विगत एक वर्षदेखि जारी इजरायल गाजा युद्धका क्रममा 43,370 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने 1,02,261 घाइते भएका छन्। यसैबीच विश्व खाद्य संस्था WFPले गाजामा मानवीय सहायता नभएका कारण चाँडै नै त्यहाँ भोकमरी फैलिने चेतावनी दिएको छ। इजरायलले संयुक्त राष्ट्र संघलाई आधिकारिक रूपमा नै प्यालेस्टाइनी शरणार्थीहरूलाई सहयोग गर्ने संस्थाहरूसँग आफूले कुनै सरोकार नराख्ने जनाइसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
त्रिशुली नदी र त्यसका सहायक नदीमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमी त्रिशुली 220 केवी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिका थम्बुचेत स्थित चिलिमी हब सब स्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरे बेसी स्थित त्रिशुली 3B हब स्टेशनसम्मको 28 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाईमा निर्माण भएका 111 मेगावाटको रसुवागढ़ी र 42.5 मेगावाटको सान्जेन सहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। रसुवागढ़ी र सान्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादनको चरणमा रहेका छन्। आयोजनाले लाइन निर्माणका लागि 20 किलोमिटर भन्दा बढ़ी पहुँच सड़क निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कमान थापा। थापाले बताउनुभयो। अनुमानित लागत 3,62,89,00,000 रहेको चिलिमे त्रिशुली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक KfW को अनुदान रकम रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंजले बाँकेमा किसानहरूले उत्पादन गरेको धान किन्न शुरू गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगंजका प्रमुख राम शरण लामिछानेले धान किन्नका लागि मूल्य तोकिए पनि चाड पर्वका कारण किन्न ढिलाइ भएकोले यही कार्तिक 20 गतेबाट धान किन्न शुरू गरिने जानकारी दिनुभयो। कम्पनीले बाँकेका लागि 40,000 क्विन्टल धान किन्ने गरी कोटा निर्धारण गरेको छ। प्रति क्विन्टल मध्यम धान 3,580 र मोटा धान 3,410 रुपियाँमा खरिद गर्न मूल्य निर्धारण गरिएको प्रमुख लामिछानेले बताउनुभयो। यस वर्ष बाँकेमा 1,50,000 मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। काठमाडौँमा यही कार्तिक 21-25 गतेसम्म 8 प्रांगारिक कृषि मेला तथा प्रदर्शनी आयोजना हुने भएको छ। अर्ग्यानिक एसोसिएसन नेपाल र कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले आयोजना गर्न लागेको मेला तथा प्रदर्शनीमा 50 बढी अर्ग्यानिक तथा प्राकृतिक उत्पादनका कक्षहरू रहनेछन्। मेला संयोजक शान्ता बास्कोटा कोइरेलाले नेपालको अर्ग्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाको माध्यमबाट सहयोग पुग्ने बताउनुभयो। उत्पादक र उपभोक्तालाई एउटै थलोमा जुटाउने उद्देश्यले मेला आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो। मेलामा झण्डै 1 करोड़को कारोबार हुने अनुमान गरिएको संयोजक बास्कोटाले बताउनुभयो। पाल्पाको रामपुरमा रहेको एउटा कृषि फर्मले तिहारको बेला फूलमाला बिक्री गरेर 3,00,000 आमदानी गरेको छ। तिहार र भाइटिकाको अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर त्यहाँ स्थित हाम्रो आधुनिक कृषि फर्मले उक्त आमदानी गरेको हो। फर्मका संचालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र त्यसबाट मनोज्ञ आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताउनुभयो। त्यहाँ उत्पादित फूल बुटवल, तानसेन, पोखरा लगायतका बजारबाट उच्च माग आए पनि पठाउन भने नसकिएको अर्का संचालक लाल बहादुर थापाले बताउनुभयो। प्रति किलो फूल 500 र प्रति माला 150 बिक्री भएको थापाले उल्लेख गर्नुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिकामा स्थापना भएका नर्सरीहरूबाट पछिल्लो समय कफीका बिरूवाको माग निकै बढेको छ। कफीका बिरूवाको माग बढेसँगै शुक्ला गण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा 10,000 कफीको बिरूवा उत्पादन भइरहेको स्थानीय कृषि सहकारी संस्थाका अध्यक्ष नमराज गुरूङले जानकारी दिनुभयो। युवा पुस्तामा कफी प्रति अत्यधिक आकर्षण रहेकोले बजारको माग सम्बोधनका लागि कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरूङले बताउनुभयो। बसाईसराई रोक्दै आय आर्जनमा युवाहरूलाई जोड्ने उद्देश्यसहित कफी खेती अभियान थालिएको शुक्ला गण्डकी नगरपालिकाको कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरूष अण्डर 19 राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्। मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई 123 रनको फराकिलो अन्तरले तथा बैजनाथपुरको गिरिजा प्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मध्य प्रदेशलाई 47 रनले पराजित गरेका हुन्। टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित 50 ओभरको खेलमा 47.4 ओभरमा सबै विकेट गुमाउँदै 183 रन बनाएको थियो। शुभराज खत्रीले 44, अभिषेक थापाले 37 र नरेन भट्टले 24 रन बनाए। बलिङतर्फ कोशीका सौजन घिमिरेले 4 तथा विपिन महतोले 2 विकेट लिए। 184 रनको लक्ष्य पाएको कोशीले 22.3 ओभरमा सबै विकेट गुमाउँदै मात्र 60 रन बनाउन सक्यो। कोशीका लागि सौजन घिमिरेले 26 तथा आशिष मगरले 13 रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका लागि सचिन भट्टले 5 तथा नरेन भट्टले 4 विकेट लिए। यस्तै अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित 50 ओभरको खेलमा 45 ओभरमा सबै विकेट गुमाउँदै 133 रन बनाएको थियो। कर्णालीका लागि हिरालाल चनाराले 45, मनिष थापाले 22 र युनिस ठकुरीले 21 रनको योगदान दिए। बलिङतर्फ मधेसका राजेश यादवले 4 तथा अफरुद्दिन रहिनले 3 विकेट लिए। 134 रनको लक्ष्य पाएको मधेसले 27.2 ओभरमा सबै विकेट गुमाउँदै 86 रन मात्र बनायो। मधेसका लागि मयन यादवले 15 र जितेश मण्डलले 13 रन बनाए। मंगलबार हुने खेलमा लुम्बिनी र मध्य प्रदेश तथा बागमती र कर्णाली प्रदेश बीचमा प्रतिस्पर्धा हुनेछ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत आज सोमबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल अमेरिकाको डालास स्थित ग्रान्ड फियरे मैदानमा राति 10:15 शुरू हुनेछ। त्रिकोणात्मक सिरिज अन्तर्गतका 4 खेल मध्ये नेपालले अमेरिकासँगका 2 खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल 3 विकेटले गुमाएको नेपाल दोस्रो खेलमा 37 रनले पराजित भयो। सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि 5 विकेटको जित निकालेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रनेछ।
अब मौसम आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदलिरही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 22.3 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा 8.5 मिलिमिटर, पोखराको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 40 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, दिपायलको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम 17.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। चिलीमे त्रिशुली 220 केवी प्रसारण लाइनको निर्माण सम्पन्न, र सुवामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। प्रतिकूल मौसमका कारण आज मुलुकको हवाई उडान सामान्य प्रभावित। राजधानी लगायत मधेसका जिल्लाहरूमा छठको तयारी शुरू, र भारतको उत्तराखण्ड राज्यमा बस दुर्घटना हुँदा कम्तीमा 36 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।